तफसीर। आप देखिए कि पहली बात जो हमने पढ़ी, जो पहली नसीहत थी हजरत लुकमान अलैहिस्सलाम की, वो क्या थी कि अल्लाह की अताअत और वालदैन की अताअत, है ना। तो जो हमारा पहला सबक था उसमें हमने अल्लाह की अताअत और वालदैन की अताअत के बारे में जो है वो पढ़ा। और अल्लाह ताला ये चाहते हैं कि हम क्या करें कि अल्लाह की अताअत करें, और भी बंदों में से वालदैन का दर्जा सबसे ऊंचा है, सबसे आला और अफजल है, और उनकी खिदमत और अताअत करें और उनको राजी करने की जो है हम फिक्र करें। अच्छा, तो ये थी पहली वसीयत जो हमने पहले सबक में पढ़ी थी। दूसरी वसीयत जो है ये क्या है, ये हमें पता चलती है और ये आयत नंबर 16 में ये है, ये अकायद के मुतल्लिक है। और ये अकीदा क्या है, इस आयत में अल्लाह की अजीम कुदरत और अल्लाह के इल्म जो है ना, उसका तारुफ करवाया जा रहा है। अल्लाह रब्बुल इज्जत ऐलान कर रहे हैं, बता रहे हैं कि तुम मेरे इल्म और कुदरत को तो देखो या बुनैया। अब हजरत लुकमान कहते हैं अपने बेटे को, या बुनैया, ऐ मेरे बेटे। और आप देख लें कि बार बार अपने बेटे को कहना या बुनैया, ऐ मेरे बेटे। अच्छा, अमली जिंदगी में हम एक आध दफा तो कह देते हैं मेरे प्यारे बेटे, ऐ मेरी ठंडी जान, ऐ मेरे मिठू, फिर उसके बाद क्या करते हैं, दफा हो जाओ, तुमने मेरी जान खाई हुई है ना, तुम्हें मेरी बात का असर ही कोई नहीं होता, तुम मेरी बात सुनते ही नहीं हो। या फिर हम कुछ देर तो प्यार करते हैं, हर वक्त प्यार नहीं करने की पोजीशन में रहते, गुस्सा आ जाता है उनकी हरकतों पर, उनके अमलों पर, उनके रवैयों पर, दिल नफरत से भर जाता है, नाराज होते रहते हैं, हर वक्त उन्हीं के शिकवे करते रहते हैं ना। लेकिन हजरत लुकमान जो है दूसरी नसीहत कर रहे हैं, या बुनैया, ऐ मेरे बेटे। पहली वसीयत थी तो भी या बुनैया, दूसरी नसीहत है तो या बुनैया। तो क्या बात पता चलती है कि वो अपने बेटे को फोकस करते थे, वो अपने बेटे को वक्त देते थे, वो अपने बेटे को लेके बैठते थे। तो वालदैन की ये जिम्मेदारी बनती है कि अपने बेटों बच्चों के साथ, बेटे हैं या बेटियां, यानी अपनी औलाद के साथ वक्त गुजारना, एक हो या ज्यादा हो, तो सारी दुनिया की फिक्र हो लेकिन अपनी औलाद की फिक्र ना हो, सारा वक्त बाहर गुजार दिया जाए, या घर में बच्चे टीवी कंप्यूटर के आगे बैठे हैं, या वो किन दोस्तों के साथ गए, हमें कोई खबर ही ना हो, नहीं, अपने बच्चों को जो अपनी नजरों में रखना चाहिए। और अल्लाह के बाद वालदैन इस बात के जिम्मेदार हैं कि वो अपने वाल बच्चों को कैसा बनाते हैं, कैसा संवारते हैं, ये किस तरह बिगाड़ते हैं, और अपने बच्चों की फिक्र करनी चाहिए। तो या बुनैया, ऐ मेरे बेटे, इन्नहा, बेशक वो, इन तकु, अगर वो हो, असल में तकुन था, नून गिर चुका है, तकुन ये फेल मजारे है, ये काफ व नून इसका रूट है, काना यकूनु और फिर यकुन तकुन, के अगर हो मिसकाला हब्बतिन, बराबर एक दाने के। आप पढ़ ही चुकी है हब्बा, हा बा बा, इसके मानी होते हैं गंदम का दाना या कोई भी दाना। तो अगर हो एक दाने के बराबर, मिन खरदलिन, राई के दाने के। और आपको पता ही है कि राई जो है बहुत ही हकीर है, उसका वजन ना बहुत थोड़ा वजन है। तो गोया के राई के दाने की मिसाल अल्लाह ताला ने दी कि वो इतना छोटा होता है कि जिसका वजन महसूस नहीं होता, ना वजन महसूस होता है, हाथ में पकड़े तो महसूस नहीं होता, तोले तो तराजू के पलड़े को वो झुकाता भी नहीं है, कुछ भी नहीं करता ना। हजरत लुकमान कितनी खूबसूरत मिसाल दे रहे हैं अपने बेटे को, ऐ मेरे बेटे, इन तकू मिसकाल हब्बतिन मिन खरदलिन, के अगर जो है कोई चीज हो, कोई भी चीज है, उसका वजन है राई के दाने के बराबर, और वो राई का दाना जिसका कुछ वजन भी नहीं है, कोई ऐसी चीज जिसका वजन राई के दाने के बराबर हो, फतकुन फी सखरतिन, और हो वो किसी चट्टान में, स्वात खारा, पहाड़ को नहीं कहते, जैसे जिबाल और रासिया आया पहाड़ों के लिए, और फिर किसे कहते हैं, ये बहुत बड़े बुलंद पत्थर को भी कहते हैं, और बाज मुफस्सरीन ये कहते हैं कि इससे मुराद पहाड़ी और घाटी भी मुराद लिया जा सकता है, कि अगर कोई चीज है राई के दाने के बराबर और वो है किसी घाटी के अंदर, किसी पहाड़ी के अंदर। अब आप देखेंगे कोई चीज किसी चट्टान में है, किसी घाटी के अंदर है, तो हमें तो नजर नहीं आती, और है वो राई के दाने के बराबर। कितनी मामूली है, कितनी हकीर है, हम तो उसका तदारुक नहीं कर सकते, हम तो उसका अहाता नहीं कर सकते। दूसरी बात कही, ऑफिस समावाती, या हो आसमानों में, यानी आसमानों में कोई राई के बराबर जर्रा है, हमसे तो बहुत बईद है लेकिन अल्लाह के वो बहुत करीब है। फिर तीसरी बात कही, ऑफिल अर्दी, या हो जमीन के अंदर, यानी जमीन के तहों में पड़ी हुई कोई चीज है, सख्त तारीकी में है राई के दाने के बराबर, हमें कहां नजर आएगी, हम और है भी जमीन की तहों के अंदर। औ फिस समावाती, ये नहीं कहा औ अलल अर्दी, जमीन के ऊपर नहीं, जमीन के ऊपर भी हो सुई गिर जाए तो हमें नजर नहीं आती, आपकी नाक की कील गिर गई है नजर नहीं आती, कान की बाली गिर गई है नजर नहीं आती, चीजें गिर जाती है हमें, हम ढूंढते रहते हैं मिलती नहीं है, लेकिन राई के बराबर चीज है, जमीन के ऊपर नहीं जमीन के अंदर। तो यहां पर बताया ये जा रहा है कि कोई भी चीज किसी खरदल के अंदर है, किसी पहाड़ी या घाटी के अंदर है, बहुत बड़े बुलंद पत्थर के अंदर है, या वो आसमानों के में है या जमीन में है, और आप सोचो कि हम महसूस नहीं कर सकते, लेकिन अल्लाह क्या करेगा, यानी हम महसूस नहीं कर सकते उसको, हम उसका वजन नहीं कर सकते, अल्लाह क्या करेगा, याती बिहल्लाह, अल्लाह उसको निकाल लाएगा। इसके मानी क्या है कि अल्लाह के इल्म और अल्लाह की गिरफ्त से वो चीज छुप नहीं सकती, वो चीज बच नहीं सकती। दाना चट्टान के अंदर छुपा हुआ है, जर्रा आसमानों के ऊपर है, जमीन की तहों के अंदर है, कितनी ही महफूज जगह और मखवी तरीन जगह में क्यों नहीं है। अब आप देख लीजिए कि यहां पर चट्टान के अंदर कोई चीज होती है तो आबादी से दूर जंगल बेआबान में है ना, पहाड़ों में है ना, दूर है, गैर आबाद जगह में है, या आबाद जगह में है, जमीन के अंदर है, या फिर आसमानों के ऊपर है, कहीं भी है, लेकिन जो है तुमसे तो छुपी हुई है, तुमसे दूर है, पोशीदा है, लेकिन अल्लाह से पोशीदा नहीं है। अल्लाह क्या करेगा, याती बिहल्लाह, अता के साथ बाकी प्रेपोजिशन आती है तो क्या मानी होते हैं, लाना, अल्लाह उसे निकाल लाएगा। हा की जमीर उस राई के दाने के लिए आई है। और हदीस भी है, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अगर तुम में से कोई शख्स बेसुराख के पत्थर में भी अमल करेगा, जिसका कोई दरवाजा हो ना खिड़की, अल्लाह ताला उसे लोगों पर जाहिर कर देगा, चाहे वो कैसा ही अमल हो। तो इस आयत के अंदर जो बात बताई जा रही है कि इंसान जो है अच्छा काम करे या बुरा, कितना ही छुप कर क्यों ना करे, अल्लाह से मख्फी नहीं रह सकता, कयामत वाले दिन अल्लाह उसे ला हाजिर करेगा, या तो उसकी सजा देगा या उसकी जजा देगा। तो क्या बात मेरे और आपके सामने आई कि अल्लाह ताला जो है, अल्लाह आलिमुल गैब है, यहाँ पे आलिमुल गैब की वुसत, उसकी कुदरत, उसका जो इल्म है और उसका इल्म का जो अहाता है, उसका अल्लाह ताला जो है वो तारुफ करवा रहे हैं। आप सोचिए, यहाँ शुरू में ही कहा या बुनैया इन्नहा की हा में जो जमीर है वो क्या है, यानी मुतकल्लिम से कहा जा रहा है कि अपने माबूद जो है तुम उसको तो देखो, यानी तुम जो कुछ कर रहे हो, अगर शिर्क कर रहे हो, अल्लाह उसको भी ला खड़ा करेगा ना, है ना। हाँ की जमीर किसी भी चीज के लिए है ना, तो उस जमाने में लोग शिर्क करते थे, तो उनके माबूदों की तरफ भी हो सकती है ना। जो भी किस्सा है, जो भी ये कहते हैं, ये जमीर किस्सा है या ये जमीर शान है, और इस सूरत में मुतकल्लिम जो है जमीर अपने माबूद, ज़ेनी माबूद को पेश नजर रखकर इस्तेमाल करता है ना। तो इसके फिर मानी क्या है कि दरअसल कि तुम लोग जो है, जो भी तुम्हारा अकीदा है, तुम्हारे ज़ेनों के अंदर है, तुम शिर्क करते हो, तो अल्लाह ताला कयामत के दिन तुम्हें भी तुम्हारे शरीकों को भी ला खड़ा करेगा, तुम्हारा शिर्क अल्लाह से छुप नहीं सकता, दुनिया से छुप जाए। या फिर ये कि इंसान कोई भी गुनाह करता है, غلطیاں کرتا ہے، اس کی جو حرکات و سکنات ہیں وہ اللہ سے پوشیدہ نہیں رہ سکتی. اب آپ دیکھیں یہاں پہ جو صفات استعمال کی گئی ہیں، ان اللہ لطیف خبیر، بے شک اللہ لطیف ہے. لطیف کے معنی کیا ہوتے ہیں؟ باریک بھی، یعنی اللہ رب العزت کی ذات جو ہے وہ لطیف ہے، اللہ تعالی کی ذات جو ہے وہ بڑی باریک بھی ہے، چھوٹی چھوٹی جو چیز ہے اس کی بھی وہ خبر لینے والی ہے. کہ رائی کے دانے کے برابر کوئی چیز تاریکیوں میں پڑی ہوئی ہے لیکن اللہ سے چھپ نہیں سکتی. شرک جو ہے وہ کیا ہے؟ سیاہ رات میں سیاہ پتھر پر سیاہ چونٹی چل رہی ہے، ہمیں تو نظر نہیں آتی، دل میں ایک خیال آیا ہے جو اچھا آپ کام کر رہے ہیں، یہ میں زمانے کی وجہ سے، دوستوں کی وجہ سے، لوگ مجھے واہ واہ کہیں، تو دل میں خیال ایسے ہی آتا ہے شرک کا. شیطان ایسے ہی گناہوں کی طرف آمادہ کرتا ہے جیسے سیاہ رات میں سیاہ چونٹی، سیاہ رات میں سیاہ پتھر پر سیاہ چونٹی چل رہی ہو، پتہ بھی نہیں چلتا نا. شرک خفی، تو شرک خفی ہے تو وہ اللہ اس کو نکال لائے گا. اور اگر کوئی نیکی انسان کرتا ہے، اچھا کام کرتا ہے، شکر گزاری کرتا ہے، تو اللہ اس کو بھی جو ہے وہ نکال باہر کرے گا. خبیر ہے وہ، خبیر خبردار، اندھیری رات میں چلنے والی چونٹی کی حرکات و سکنات سے بھی وہ باخبر ہے. کوئی نہیں جانتا، کوئی نہیں دیکھ رہا، کوئی نہیں سن رہا، اور کوئی نیکی کر رہا ہے، کوئی اس کا پرسانے حال نہیں ہے، کوئی اس کا پوچھنے والا نہیں ہے، لیکن اللہ تو اس کو دیکھتا ہے نا. اللہ کو تو اس کی خوب جو ہے وہ خبر ہے. تو گویا کہ جو بات یہاں پہ بتائی جا رہی ہے کہ جو بھی اچھا کام کرے گا یا برا کام کرے گا، جب محاسبے کا وقت ہوگا تو اللہ ایک ایک حرکت کا ریکارڈ سامنے لا کر رکھ دے گا. آپ دیکھیں اسی سے ملتی جلتی آئی تھی، ساری رات امام ابو حنیفہ رحمۃ اللہ علیہ روتے رہے. کیا آئی تھی یاد ہے؟ میں نے آپ کو سنائی تھی سورۃ القاریہ. ہاں نہیں، اس میں نے آپ کو سنائی تھی. ہاں وہ سورت جو ہے وہ زلزال ہے، زلزال ہے. اس میں کیا تھا کہ جس نے ذرہ برابر نیکی کی وہ بھی اس کو دیکھ لے گا، جس نے ذرہ برابر جو ہے وہ برائی کی وہ بھی اس کو دیکھ لے گا نا. تو اب ساری رات عشاء کی نماز سے لے کر حتیٰ کہ فجر کا وقت ہو گیا، پوری رات اپنی داڑھی کو ہاتھ میں پکڑ کر اپنا محاسبہ کر رہے تھے، رو رہے تھے اور کہہ رہے تھے کہ اے نعمان، یعنی وہ ذات جو ذرہ برابر نیکی کو اور ذرہ برابر برائی کو نکال لائے گی تو پھر تیرے ساتھ کیا بنے گا نا. اور میں اکثر اس بات پہ سوچتی ہوں، کسی کا ایک آنکھ کا اشارہ دوسرے کے دل کو زخمی کر دیتا ہے، کسی کا ایک جملہ دوسرے کے گھر میں فتنہ کھڑا کر دیتا ہے، کسی کا کیلے کا چھلکا باہر پھینک دینا دوسرے کی ٹانگ کو توڑنے کا ذریعہ بن جاتا ہے نا. کبھی چھوٹی سی معمولی سی غلطی ہوتی ہے، تصور بھی نہیں ہوتا، ایک جملہ آپ بولتے ہیں. ایک حضرت ابو بکر صدیق رضی اللہ عنہ اپنی زبان کو پکڑ کر کھینچ رہے تھے. ایک دفعہ رسول اللہ کی مزار پر بیٹھے رو رہے تھے کہ آپ نے فرمایا تھا ذرہ برابر ریا بھی شرک ہے، ذرہ سا دکھاوا شرک ہے. رو رہے تھے بیٹھے، زبان کو پکڑ کر کھینچ رہے تھے. حضرت عمر رضی اللہ عنہ نے ایک موقع پر کہا، ابو بکر آپ کے بعد خلیفہ بننے نے ہمیں تھکا دیا. کیا مطلب تھا اس کا؟ آپ کا جو معیار تھا تقویٰ کا، کوئی ایسا خلیفہ ہو جو بڑا متقی ہے، بہت نیک ہے، تو اس کے بعد کوئی اور حاکم بنے اور سوچے کہ اس کے معیار کو برقرار رکھنا ہے، بڑھانا تو بڑی بات ہے. تو واقعی ان لوگ تھک جاتے ہیں، کندھے شل ہو جاتے ہیں نا، کیونکہ بلندی چڑھنا بڑا مشکل ہوتا ہے، اترنا تو بڑا آسان ہوتا ہے. تو میری پیاری بہنوں، یہ ایک آیت میری اور آپ کی زندگی میں انقلاب پیدا کر سکتی ہے. کیونکہ یہاں پہ حضرت لقمان اپنے بیٹے کو اللہ سے ڈرا رہے ہیں، اللہ کا خوف پیدا کر رہے ہیں. اور اللہ کا خوف کیا ہے؟ اللہ کا خوف یہ ہے کہ میرا اور آپ کا کوئی عمل کتنا ہی چھوٹا کیوں نہ ہو، دنیا سے چھپ جائے لیکن اللہ سے چھپ نہیں سکتا. تو عقیدہ توحید کی یہ بہت بڑی دلیل ہے، اللہ کے علم و قدرت کا ہر چیز پر احاطہ، ہر چیز پر احاطہ، یہ ہے اصل بات. اب آپ دیکھیں کہ بچے کمپیوٹر پہ بیٹھے ہیں، انٹرنیٹ پر ہیں، اور ماں باپ سے یہ کہتے ہیں کہ ہوم ورک کر رہے ہیں، اور وہ چیٹنگ کر رہے ہیں یا کوئی غلط کام کر رہے ہیں، فوراً ماؤس چینج کرتے ہیں، ماں باپ کو پتہ بھی نہیں چلتا. تو کیا اللہ کو بھی پتہ نہیں چلتا؟ اور بعض بھولے والدین کیا کرتے ہیں، بچوں کی نگرانی کرنا چاہتے ہیں. ٹھیک ہے، بچوں کو واچ کریں، لیکن اپنے آپ سے ڈرانے کی بجائے بچوں کو اللہ سے ڈرائیں، اللہ کا خوف پیدا کریں. آپ سوئے ہوئے ہیں، آپ گھر میں موجود نہیں ہیں، آپ انہیں دیکھ نہیں رہے، اللہ کا خوف، جب وہ برائی کرنا چاہیں گے اللہ کا خوف ان کے پاؤں کی زنجیر بن جائے گا. اللہ عالم الغیب ہے، اللہ لطیف ہے، اللہ خبیر ہے، ایک ایک بات کو سنتا ہے، جو اونچا کرے تو، جو آہستہ کرے تو، کسی کے دل میں خیال آتا ہے یا کوئی اونچی آواز میں، ساری. تو اصل بات کیا ہے کہ توحید کی بنیاد جو ہے اللہ کا خوف ہے، کہ اللہ کا خوف دلوں میں بٹھایا جائے. اور اللہ کا خوف جب جس دل میں ہوتا ہے، جس گھر میں ہوتا ہے، تو وہ گھر جو ہے وہ جنت کا نمونہ بن جاتا ہے، وہ گھر جو ہے پہاڑی کا چراغ بن جاتا ہے، جسے دیکھ دیکھ کر لوگ راہ پاتے ہیں، جسے دیکھ کر بگڑے سنور جاتے ہیں. اور بعض اوقات شاگرد استادوں سے ڈرتے ہیں اور استاد اپنے آپ سے بچوں کو ڈراتے ہیں، تو اللہ سے ڈرانا چاہیے. بعض اوقات مائیں ڈراتی ہیں باپ سے کہ باپ آئے گا تو یہ ہو جائے گا، باپ کا ڈر. ٹھیک ہے، ماں باپ کا ادب احترام بچوں کے دلوں میں بٹھانا چاہیے، لیکن دل پر اللہ کی عظمت، اللہ کے علم، اللہ کے خبیر اور بصیر اور سمیع ہونے کے پہرے بٹھانے چاہیے. آج جو ہماری ینگ جنریشن یا آج امت مسلمہ جو کمزور ہے اور عمل خراب ہو رہے ہیں، تو اس کی اصل وجہ یہ ہے کہ بچوں کے دلوں میں اللہ کا خوف نہیں بٹھایا، اللہ کا تعارف نہیں دیا. یہ پہلا بنیادی پتھر ہے، یہ پہلی بنیادی اینٹ ہے اسلام کی عمارت کی. ایک عورت پچھلے دنوں ہمارے گھر آئی اور رو رہی تھی، اس بات پہ رو رہی تھی، بار بار فون کر رہی تھی، اور میں بھی مصروف تھی، تو میں نے اسے کہا کہ آپ کے اور استاد ہیں، ان سے پوچھے. کہتی تھی ایک بات آپ سے کرنا چاہتی ہوں. کچھ ہی دن پہلے کا واقعہ ہے. پھر گھر آئی، میں نہیں اس کو جانتی تھی، پھر گھر آئی اور پھر اس نے بتایا کہ جوان بیٹیاں ہیں اور گھر سے کپڑے پہن کے جاتی تھی اور پھر وہ پینٹ شرٹ پہن لیتی تھی اور چینج کر لیتی تھی. کہتی مجھے کسی نے بتایا، مجھے یقین نہیں آیا. اور اس کے بعد پھر ایک دور تھا گھر تھوڑا کافی، پھر میں شوہر تو جا نہیں سکتے تھے، پھر کہتی میں پیدل چلی کہ آج میں دیکھوں تو صحیح. تو میں نے دیکھا دور سے کچھ لوگ بچیاں آ رہی تھی، تو میں نے کہا میری بیٹیاں ابھی تک نہیں آئیں. کہتی قریب آئی تو دیکھا تو میری بیٹیاں تھیں. کہتی مجھے دیکھ کر انہیں شرم بھی نہیں آئی، مجھے افسوس اس بات کا ہے کہ انہیں افسوس، جیسے ہوتا ہے نا آنکھوں میں ایک حیا ہوتی ہے، ان کو یہ بھی نہ ہوا کہ ہماری ماں کو آج یہ بات پتا چل گئی ہے نا. تو کیا ہے اصل بات، کیا ہے بچوں کی تربیت کرنا چاہتے ہیں یا اپنی تربیت کرنا چاہتے ہیں؟ ہمیں بعض عورتیں شوہر کو دیکھتی ہیں تو پردہ کرنا شروع کر دیتی ہیں. اللہ کے لیے پردہ کرنا چاہیے، بچوں کے اندر اللہ کا خوف پیدا کرنا چاہیے، اور ایسا ڈر نہیں پیدا کرنا چاہیے کہ ماں باپ سامنے ہیں تو بچے کچھ اور ہیں، جب ماں باپ سامنے سے ہٹ گئے تو بچے کچھ اور ہیں، بالکل ہی اور ہیں. تو یہ کیا ہے؟ کنٹراڈکشن، منافقت. یہ کردار جو ڈبل فیس جو ہماری یوتھ ہو رہی ہے، اس کی وجہ کیا ہے کہ ہم لوگوں سے ڈراتے ہیں، ہم سوسائٹی سے ڈراتے ہیں، ہم رشتہ داروں سے ڈراتے ہیں، ہم اپنے آپ سے ڈراتے ہیں. ہم جیسے آپ دیکھیں، آپ گاڑی چلا رہی ہیں اور آپ کہتی ہیں پولیس آ جائے گی، تو آپ جس ملک میں رہتے ہیں اس ملک کے قانون کو پورا تو کریں. اتنے بینیفٹس ہم اس ملک سے لیتے ہیں تو اس کے قانون کو کیوں نہ پورا کیا جائے؟ کچرا باندھ کے رکھنا جیسے کہ کہا جاتا ہے، پھر اسی طرح بیلٹ اگر ہم لگائیں گے سیٹ بیلٹ، تو ہمارا فائدہ، ہمارے بچے کا فائدہ. لیکن ہم کہتے ہیں او گاڑی آ گئی، پولیس کی گاڑی آ گئی، او کیمرے، کیمرہ تھا، مجھے تو پتہ نہیں تھا یہاں پہ ریڈ لائٹ سے گزر گئے اور کیمرے میں اب تو ہماری تصویر آ گئی، ریڈ لائٹ سے گزر گئے، اب کیا ہوگا؟ تو قانون سے ڈرتے ہیں. تو کس سے ڈریں؟ اللہ کا ڈر اور اللہ کا خوف پیدا کریں. اور جن والدین نے اپنے دلوں میں اللہ کا خوف پیدا کیا، اپنے بچوں کے دلوں میں اللہ کا خوف پیدا کیا، وہ سنور گئے. کیونکہ یہ ہے اصل بات. اور افسوس آج اس بات کا ہے کہ نہ قرآن بچوں کے دلوں میں صحیح سے اتارا اور نہ اللہ کا خوف اتارا، اللہ کا ڈر، اللہ کا تقوی. یا بنیا انہا ان تکو مثقال حبت من خردل فتکن فی صخرۃ او فی السماوات او فی الارض یأتی بها اللہ ان اللہ لطیف خبیر. اس کے بعد آیت نمبر 17 جو ہے، اس کی جو وصیت ہے، یہ وصیت لقمانی جو ہے، یہ اصلاح عمل سے متعلق ہے. پہلی بات کیا تھی؟ عقیدے سے متعلق تھی، بیج. अब क्या है कि पौधा कैसा निकलेगा, जब बीज अच्छा होगा, जब खौफे खुदा होगा, फिर क्या होगा, या बुनैया अकीम सलाता, नमाज कायम कर। अब आप देख लें कि अब फिर का नमाज पढ़ने को कह रहे हैं अपने बेटे को, या बुनैया, ऐ मेरे बेटे, काश कि अल्लाह ताला मुझे और आपको अपने बच्चों से प्यार करने वाला बनाए। क्योंकि हम जो बच्चों की हर वक्त शिकायतें करते हैं, या बाज वालदैन बच्चों के साथ बहुत सख्ती करते हैं, एक बात याद रखते हैं कि ज्यादा सख्ती से चीज टूट तो जाती है लेकिन उसमें लचक नहीं पैदा होती। तो लचक कैसे पैदा होती है? मोहब्बत के साथ, नरमी के साथ, प्यार के साथ, आपस में डिस्कशन करनी चाहिए। बच्चों के और माँ बाप के अंदर ना डिस्टेंस नहीं होना चाहिए, कम्युनिकेशन गैप नहीं होना चाहिए। बच्चे ने गलती भी कर ली है तो माँ की गोद में सर रख कर कह दे, माँ मुझसे ये गलती हो गई है, वो बाप के पास आते हुए डरे नहीं। बाद का क्या होता है, एक गलती जब बच्चे माँ बाप को नहीं बताते, फिर दूसरी गलती करते हैं, फिर तीसरी गलती करते हैं, वो दूसरे गलत किस्म के लोगों के हाथ में चढ़ जाते हैं, क्योंकि माँ बाप को बताना नहीं चाहते। दूसरे कहते हैं कि नहीं नहीं अब तो बड़ा मुश्किल है, और फिर वो दूर 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 चले जाते हैं। तो अब बात क्या है कि नहीं, बच्चों से मोहब्बत प्यार का रिश्ता उस्तवार करते हैं, उनको नेकियों की तरफ लाया जाए। तो जब अकीदा दुरुस्त होता है फिर इस्लाह अमल शुरू हो जाती है। इस्लाह अमल क्या है? अकीम सलात, नमाज कायम करना। वैसे तो बहुत से अमल करने हैं लेकिन नमाज सबसे बड़ा और अहम अमल है, और अहम होने के साथ साथ ये दूसरे अमाल की दुरुस्तगी का जरिया भी बनता है ये अमल। इन्न सलात तन्हा अनिल फाशाई वल मुनकर। आप सूरत अंकबूत में ये बात जो है वो पढ़ चुकी हैं। तो अमाल सालेहा है ये नमाज और वाजिब है। और अकामते सलात का मतलब नमाज सिर्फ पढ़ना नहीं है, तमाम अरकान और आदाब के साथ पूरी तरह बजा लाना, औकात की पाबंदी करना, और फिर सारी जिंदगी नमाज पढ़ते रहना, सारी जिंदगी नमाज पढ़ते रहना। अब मुहर्रम से हमारा नया साल शुरू हो गया है, और मुहर्रम वो महीना है जिसमें रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम कसरत से रोजे रखा करते थे, सबसे ज्यादा रमजान में, फिर पूछा कि उसके बाद, आपने कहा शबान में, फिर उसके बाद मुहर्रम में आप बहुत रोजे रखा करते थे। और अब क्या है कि अकामते सलात सारी जिंदगी पढ़ते रहना, तो हमें ना मुहर्रम के महीने में आने वाला साल इसके गोल तय करने चाहिए, टारगेट्स। इस साल इंशाल्लाह मैंने कोई नमाज कजा नहीं करनी, सब मिलकर ये तय करें, कोई फर्ज नमाज कजा नहीं करनी इस साल इंशाल्लाह। पिछली जिंदगी के जितने कदा रोजे हैं उसको आप अदा कर लीजिए, और अभी आजकल छोटे दिन है, ज्यादा रोजे रखें। और आपसे एक चीज अच्छी नहीं होती, आप उसको फिर बनाती हैं कि वो अच्छी बने। पता नहीं नमाजें पढ़ी तो अब तक कैसी पढ़ी, पता नहीं रोजे रखे हैं तो कैसे। तो ज्यादा से ज्यादा नेकियां करें ताकि जो गलत चीजें हैं ना उसकी जगह फिर अच्छी चीजें ले सकें, है ना। तो बहरहाल, या बुनैया अकीम सलाता, नमाज कायम कर। और ये जो तीसरी वसीयत है इस्लाह अमल से मुतल्लिक, इसमें इस्लाह खल्क की बात भी है, और वो क्या, वामुर बिल मारूफी वनहा अनिल मुनकरी, कि नेकी का हुक्म दे और बदी से मना कर। अब आप देखें कि इस्लाम इंफरादी दीन नहीं है, नमाज पढ़ने को नहीं कहा, नमाज कायम करने को कहा। तो अब यहां पर जो है फरीजा अकामते दीन, नेकी का हुक्म देना, बदी से मना करने को कहा जा रहा है, कि लोगों को नेकी, नेक कामों की दावत दो और बुरे कामों से रोको, है ना। आप पीछे पड़ चुकी कि उम्मत मुस्लिमा का मकसद वजूद क्या है, शोहदा लन्नास, और आपने क्या पढ़ा, या मरून बिल मारूफी वयनहुना अनिल मुनकर, कुन तुम खैर उम्मत उखरजत लिन्नासी तामरून बिल मारूफी वतनहुना अनिल मुनकर। तो कुरान में आपको मुख्तलिफ अंदाज में मिलता है, और असल बात क्या है कि नेकी का हुक्म देना और बदी से मना करना, दोनों काम ऐसे हैं कि पाबंदी से करने चाहिए, और हैं बड़े मुश्किल, आसान नहीं है, बड़ी मेहनत चाहिए, बड़ी बर्दाश्त चाहिए। और सूरत असर में भी यही बात आती है, हैं कि वो क्या करते हैं, नेकी का हुक्म देते हैं, बदी से मना करते हैं, या मरूना बिल मारूफी व यनहुना अनिल मुनकर। ये हमें वहां पे किस अंदाज में मिलता है, वतवासौ बिल हक़ी वतवासौ बिस सब्र। तो ये काम जो है वो करते रहना है, क्योंकि जब भी आप नेकी का हुक्म देंगी तो खिदमत का सिला दुश्मनी में मिलेगा। हो सकता है सुबह से लेकर शाम तक आप घर में खिदमत करें, और हो सकता है शाम में जो आप, जिनकी आपने खिदमत की वो आपको नफरत दे दे, गुस्सा दे दे। आप ये यानी जिनके लिए आप मरते रहे वो आपके दुश्मन बन जाएं। जैसे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम लोगों पर मुश्क और अंबर छिड़कते रहे और वो आप पर ओझड़ी डालते रहे, वो आपको जादू साहिर جادوگر ساحر کاہن مجنو اور دیوانہ کہتے رہے. آپ نے طائف والوں کے لیے دعا کی اور وہ انہوں نے آپ کے پیچھے اوباش لڑکوں کو لگا دیا, انہوں نے آپ کو زخمی اور لہو لہان کر دیا. فرشتہ آیا ہے اور کہہ رہا ہے کہ آپ کہیں تو ان کو بستیوں پہاڑوں کے درمیان ان بستیوں کو پیس کر نہ رکھ دیا جائے, تو آپ کہتے ہیں کہ نہیں, مجھے رحمت للعالمین بنا کر بھیجا گیا, ہو سکتا ہے یہ نہیں تو ان کی نسلیں ہی ایمان لے آئیں. تو ہم بڑی جلدی جو ہے وہ ناراض ہو جاتے ہیں کہ لوگ آتے نہیں ہیں, لوگ برا بھلا کہتے ہیں اور لوگ مانتے نہیں ہیں, اور اب تو ہم یہ کام کریں گے ہی نہیں. نہیں, اللہ تعالیٰ نے کہا یہ کام کرتے رہنا ہے, نیکی کا حکم بھی دینا ہے, بدی سے منع بھی کرنا ہے. اچھا آپ دیکھیں, اسبات پہلے ہے, نفی بعد میں ہے. ہم بات کو نفی سے شروع کرتے ہیں, یہ نہ کر, یہ نہ کر, یہ نہ کر, یہ نہ کر. اور نفسیات, ماہرین نفسیات یہ بتاتے ہیں کہ کسی کو بتانا سکھانے میں ہمیشہ بات کو نہ پوزیٹو شروع کرنا چاہیے. اگر ایسا کر لیں تو کتنا اچھا ہو, ایسا نہ کر لیں, ہمیں ایسا کرنا چاہیے. ہم کہتے ہیں ایسا نہیں کرو, ایسا نہیں کرو, بچے کو نہیں سے بات کو شروع کرتے ہیں تو بچہ تنگ پڑ جاتا ہے. تو ہاں, ہاں سے بات کو شروع کرنا چاہیے, عرف معروف طریقے سے نیکی کا حکم دے بدی سے, اور جو برائیاں ہیں ان سے بھی روکنا چاہیے. اچھائی پھیلے گی تو برائیاں مٹ جائیں گی, روشنی پھیلے گی اندھیرے مٹ جائیں گے. وَاصْبِرْ عَلَى مَا أَصَابَكَ, اور صبر کر اس پر جو مصیبت پڑے. تو اس سے کیا بات پتا چل رہی ہے کہ جب آپ یہ کام کریں گی, نیکی کا حکم دینا اور بدی سے منع کرنا, جو حضرت لقمان اپنے بیٹے کو نصیحت کرتے ہیں, تو پھر کیا ہوگا کہ لوگ جو ہیں وہ مخالفت کریں گے, لوگ عداوت جو ہے وہ دیں گے, دنیا لازماً ہاتھ دھو کے آپ کے پیچھے پڑ جائے گی, ہر قسم کی اذیتوں سے سابقہ پیش آئے گا. کیونکہ نیکی کا راستہ جو ہے وہ کانٹوں کا راستہ ہے, ملامت کا راستہ ہے, ناگزیر ہے. ہو نہیں سکتا کہ آپ نیکی کا حکم دیں اور لوگ آپ کی مخالفت نہ کریں. لوگ آپ کو برا بھلا کہیں گے, کوئی کہے گا لو جی 100 چوہے کھا کر بلی حج کو چلی, کوئی کہے گا لو جی یہ جو ہے یہ بڑی نیک بنی پھرتی ہے, بڑی حاجن ہے, کوئی کہے گا لو جی اپنا گھر نہیں دیکھا. کوئی آپ کے اندر 100 بھی نیکیاں ہوں گی, اگر ایک بھی غلطی ہوگی تو کہے گا اچھی فلاں وقت ہم نے دیکھا تھا یہ غلطی کری. تو انسان ہے, کمی بیشی ہو جاتی ہے. تو یہاں یہ بتایا جا رہا ہے کہ جب نیکی کا کام کریں گے تو جو ہے وہ کیا ہوگا, جو مصائب مصیبتیں پیش آئیں تو اس پہ صبر کرنا, پھر اس پہ جم جانا, ساری زندگی نیکی کرتے رہنا. آپ دیکھیں جہاں پھول ہوتا ہے وہاں کانٹا ضرور ہوتا ہے, جہاں دھوپ ہوتی ہے وہیں پہ چھاؤں ہوتی ہے. جنگل کی دھوپ چھاؤں ہی جنگل کا حسن ہے. سایوں کو بھی قبول کرو روشنیوں کے ساتھ. عشق بڑھتا رہا سوئے دارو رسن, زخم کھاتا ہوا مسکراتا ہوا, راستہ روکتے روکتے تھک گئے زندگی کے بدلتے ہوئے زاویے. تو کیا کرنا ہے, صبر کرنا ہے. ما اصابک, جو مصیبت آئے. کبھی بھی نیکی کو اس لیے چھوڑ نہیں دینا کہ بڑی مصیبت میں آگے ہیں, پھر حرام لینا شروع کر دیں, پھر برقع اتار دیں, پھر جلباب چھوڑ دیں. رشتہ داروں سے جتنا حسن سلوک کرتے جا رہے ہیں اتنا ہی وہ ہم سے توقعات زیادہ بناتے جا رہے ہیں. اب ہمیں غصہ آ گیا, اتنا میں کرتی ہوں اتنا یہ چاہتا جا رہا ہے, ٹھیک ہے لو بھائی میں بھی اس کو اب ذرا ناچ دکھاتی ہوں نا, تگنی کا ناچ میں بھی اس کو نچاتی ہوں. تو آپ نے نیکی کرنی چھوڑ دی. نہیں, واصبر علی ما اصابک ان ذلک من عزم الامور, یہ وہ باتیں ہیں جن کی بڑی تاکید کی گئی ہے. اس کا مطلب کیا ہے, ایک اس کے معنی تو یہ ہیں, بعض مفسرین کہتے ہیں یہ سارے جو انہوں نے نیکی کا حکم دیا نا, یہ ساری باتیں جو ہیں وہ عزم الامور میں سے ہیں. نماز قائم کرنا, نیکی کا حکم دینا, بدی سے منع کرنا اور مصیبت پر صبر کرنا, ایک رائے تو یہ ہے. دوسری رائے یہ ہے کہ یہ جو صبر کرنا ہے نا, واصبر علی ما اصابک, یہ بڑے حوصلے کا کام ہے. ہر کوئی صبر جو ہے وہ نہیں کر سکتا. تو یہاں پر اشارہ کیا ہے کہ یہ کام نیک دلی سے کرنا, نیم دلی سے نہ کرنا, ڈھیلے ڈھالے ہاتھوں سے نہ کرنا, عزیمت کے ساتھ کرنا. سر دھڑ کی بازی بھی لگانی پڑے نا تو لگا دینا. تو اگر ہم یہ سمجھیں کہ یہ اقیم الصلاۃ, آپ دیکھیں نماز قائم کرنا, آپ بہت تھکی ہوئی ہیں, سارا دن کام کیا ہے, عشاء کی نماز تو بڑی بھاری ہو گئی, نیند بڑی آ رہی ہے, لیکن آپ کو نماز پڑھنی ہے. تو رشتے دار آ گئے ہیں, آپ پارٹی کر رہی ہیں, گھر میں دعوت ہے, نماز قضا نہیں کرنی. آپ بازار گئی ہیں شاپنگ کرنے, اب وہاں پہ زہر کی نماز بھی ہے, عصر کی نماز بھی ہے, نماز قائم کرنی ہے. گھر سے ہی وضو کر کے جائیں اور سوچیں کہ وہاں پہ میں نے کون سی جگہ ہے جہاں نماز پڑھنی ہے, کون سی کسی دکان میں, کسی مال میں, کسی سے بات کر کے آپ کو پہلے سے پتا ہونا چاہیے, یا کس سے بات کریں کہ بھائی مجھے یہ دو جو ہے وہ دو فرض ادا کرنے ہیں, چار فرض ادا کرنے ہیں, ہے نا, نماز اپنی جو ہے اس کی ادائیگی کرنا یہ بہت ضروری ہے. اسی طرح جو ہے نیکی کا حکم دینا, بدی سے منع کرنا. مثلا آپ نیکی کا حکم دے رہی ہیں, انفاق, یتیم, مسکین, پڑوسی, ان کی مدد کر رہی ہیں, سوسائٹی میں اچھے کام کر رہی ہیں, ہر شخص یہ کام کرتا ہے تو خود بھی آپ شکر گزار بنے, دوسروں کو بھی بنائیں. اسی طرح جب آپ بدی سے منع کرتی ہیں, اچھا ونہا عن المنکر کی تعریف میں مفسرین نے کیا کہا, جیسے حقوق کا ادا نہ کرنا, ظلم کرنا, عہدوں کو توڑنا, فخر اور غرور کرنا, بے حیائی کے کاموں میں ملوث ہو جانا, ان سب چیزوں سے منع کرنا تو یہ ضروری ہے. اگر صبر نہیں ہوگا نہ نماز پڑھی جا سکتی ہے, نہ نیکی کا حکم دیا جا سکتا ہے, اور نہ ہی بدی سے جو ہے وہ روکا جا سکتا ہے. تو اس راہ میں اگر بازی کو جیتنا ہے, اگر قدم آگے بڑھانا ہے, اگر پہاڑی پہ چڑھنا ہے, اگر بلندی پہ چڑھنا ہے, تو صبر بہت ضروری ہے. اور صبر کیا ہے؟ صبر ہے مٹ جانا. صبر کیا ہے؟ کہ دانا خاک میں مل کر گلو گلزار ہوتا ہے. مٹا دے اپنی ہستی کو گر کچھ مرتبہ چاہیے, گر کچھ مرتبہ چاہے کہ دانا خاک میں مل کر گلو گلزار ہوتا ہے. تو پھر کیا کرنا ہے؟ صبر اور استقامت کا پہاڑ بن جاتا ہے. اللہ کے راستے میں عزم و ہمت کے ساتھ نیکی کا کام کرنا ہے. تو ان ذالک من عزم الامور, صبر ہے یہ یا یہ سارے نیکی کے کام, یہ کوئی آسان نہیں ہے. اللہ تعالیٰ مجھے اور آپ کو عمل کی توفیق دے اور نیکیوں میں آگے بڑھائے. اور مجھے اور آپ کو اپنا جائزہ لینا چاہیے کہ بہت سے کام ہیں جن کا ہم فیصلہ کرتے ہیں کہ ہم کریں گے, نیکی کے کام ہوتے ہیں, لیکن پھر کرتے کیا ہے؟ پھر ڈھہ جاتے ہیں, پھر ہمارا ہم کہتے ہیں کہ نہیں نہیں اتنا صبر میں نہیں کر سکتی. ہم ایک صبر کی لمٹ مقرر کر دیتے ہیں اور صبر کی کوئی لمیٹیشن نہیں ہے. ان ذالک من عزم الامور, یہ صبر جو ہے یہ بڑے اونچے درجے کی نیکی ہے, اور بڑے جو نیک اور خوش قسمت لوگ ہیں یہ وہ اس نیکی کو ادا کرتے ہیں. جیسے پیغمبر جو تھے سب سے زیادہ وہ ستائے گئے, اور سب سے زیادہ مصیبتوں پر صبر پیغمبروں نے کیا. پھر اس کے بعد جو ان کے نیکی کے لحاظ سے ان کے قریب تر لوگ تھے, جو زیادہ نیک تھے, پھر اس کے بعد. تو جو جتنا نیک ہوتا ہے اتنی اس پر آزمائش آتی ہے, اور اس آزمائش پر پھر اس کو صبر کرنا یہ اس کی ذمہ داری بن جاتی ہے. اور صبر کیا ہے؟ شکوہ نہ کرنا. صبر کیا ہے؟ پھر نہ شکری نہ کرنا. صبر کیا ہے؟ پھر لوگوں کے ساتھ لڑنا بھیڑنا نہیں. تو میں اور آپ یہ خوبصورت جو وصیتیں ہیں حضرت لقمان علیہ السلام کی, اللہ تعالیٰ مجھے اور آپ کو اس پر عمل کی توفیق عطا